قال فما خطبک یا سامری, موسیٰ علیہ السلام نے کہا اور اے سامری تیرا کیا معاملہ ہے, خطبک یعنی تیری کیا مہم ہے, تو نے جو ہے وہ کیا کیا, تو تیری کیا حقیقت ہے. خطب حقیقت کے لیے بھی آتا ہے کہ تیری کیا حقیقت ہے. قال بصرت بما لم یبصروا, بصرت بما لم یبصروا به, اس نے جواب دیا میں نے وہ چیز دیکھی جو ان کو لوگوں کو نظر نہیں آئی. بصرت میں نے دیکھا, بما لم یبصروا به, جو ان لوگوں کو نظر نہ آیا. فقبضت قبضۃ من اثر الرسول, پس میں نے رسول کے نقشے قدم سے ایک مٹھی لے لی. اثر رسول, رسول کے نقشے قدم سے, اثر پاؤں کے نشان سے پیچھے سے. فن بستوہا, پھر میں نے اس کو ڈال دیا, پھینک دیا. فکذالک سولت لی نفسی, میرے نفس نے مجھے کچھ ایسے ہی جو ہے نا سجھایا. اب آپ دیکھیں کہ سامری نے جب یہ دیکھا کہ اب وہ موسیٰ علیہ السلام کی گرفت میں آگے ہیں, تو اس نے نہایت ہوشیاری کے ساتھ جو ہے نا ایک بات بنائی. ایک طرف تو اس نے جو ہے وہ اپنے فعل کا اعتراف کیا, اقرار کیا, اور دوسری طرف جو ہے نا اس نے ایک وجہ بھی بنانے کی کوشش کی, ایک وجہ بتانے کی کوشش کی, ایک عذر پیش کیا کہ مجھ پر وہ بات سمجھ, وہ مجھ پر وہ بات واضح ہوئی, مجھے وہ چیز سمجھ میں آئی جو دوسروں کو سمجھ میں نہیں آئی. جو کچھ میں نے سمجھا تھا وہ کیا تھا, وہ میرے نفس کا فریب تھا. وَقَذَلِكَ سَوَّلَتْ لِي نَفْسِي, میرے نفس نے اسی کو مجھے خوبصورت بنا کر جو ہے نا وہ دکھایا. تو اب آپ دیکھیے کہ یہاں پہ کہتے ہیں کہ سامری نے گویا کہ یہ کہا کہ مجھے کشفی مشاہدہ ہوا, اور مجھے کو ہوا دوسروں کو نہیں ہوا. جو مجھے نظر آیا وہ جو دوسروں کو نظر نہیں آیا, اس سے مراد کیا ہے کہ جو بات الہام جو مجھے ہوا, جو مجھے بات سمجھ میں آئی, جو چیز میں نے دیکھی, دوسرے نے تو وہ دیکھی نہیں. اور وہ یہ تھی, کہتے ہیں کہ فرعون کی موت کے وقت جب جبرائیل آئے تھے تو سامری نے کہا کہ میں نے ان کی آمد کو محسوس کر لیا تھا, اور ان کے پاؤں کے نیچے سے مٹھی بھر مٹی اٹھا لی تھی. جب میں نے بچڑے کی شکل بنائی تو اس میں یہ مٹی ڈال دی, بھر دی, اور یہ اس مٹی کی کرامت تھی کہ جب بچڑا تیار کیا گیا تو اس میں سے بچڑے کی سی آواز آنے لگی, اور یہ سب کچھ میں نے اس لیے کیا کہ میں اس مٹی کی کچھ کرامت دیکھنا چاہتا تھا. تو مفسرین کی رائے کیا ہے کہ جو ہے چونکہ وہ ایک فتنہ پرداز انسان تھا اور تیز بہت تھا, چلاک بہت تھا, تو اس نے کہا کہ جو مجھے نظر آیا وہ اوروں کو نظر ہی نہیں آیا, مجھے وہ پتا چل گیا, اور میں نے اس طرح سے جو ہے وہ حضرت جبرائیل علیہ السلام کے قدموں کے نشان کی مٹی سے جو ہے نا جو ہے وہ, اور بعض کہتے ہیں کہ ان کے نقشے قدم کی مٹی, بعض کہتے ہیں کہ ان کے گھوڑے کے نقشے قدم کی مٹی اس نے جو ہے اٹھا لی اور پھر بچڑے کے اندر ڈالی تو بولنے لگا. اور پھر ساتھ ہی ایک طرف یہ کہا کہ بصرت بما لم یبصروا به, جو میں نے دیکھا وہ دوسروں نے نہیں دیکھا, اور ساتھ ہی کہا وَقَذَلِكَ سَوَّلَتْ لِي نَفْسِي, کہ یہ کشف کا مشاہدہ نہیں تھا, مجھے نظر مظر کچھ نہیں آئی, یہ محض میرے نفس کا ایک دھوکا تھا جس میں مبتلا ہو کر میں جرم کر بیٹھا. سمجھ آئی بات کی؟ پہلے تو یہ کہا نا جو مجھے نظر آیا وہ دوسروں کو آیا ہی نہیں تو میں نے یہ کیا, اینڈ پر کیا کہتا ہے کہ یہ دراصل میرے نفس کا جو تھا وہ دھوکا تھا. آپ جو ہیں یہ واقعہ جو ہے یہ لفظ سمبالت آپ پہلے بھی پڑھ چکی ہیں, پہلے آپ نے کہاں کہاں پڑھا ہے. ہاں صحیح بات, ایک تو آپ نے سورت یوسف میں اس کو پڑھا ہے نا. کہاں سورت یوسف میں پڑھا؟ کہ جب بھائی جو ہیں وہ جاتے ہیں یوسف علیہ السلام کو ساتھ لے کر, اور وہاں جا کر یہ کہتے ہیں کہ اس کو بچڑے نے جو ہے وہ کھا لیا ہے نا, بچڑے نے کھا لیا ہے, اور قمیض پر خون لا کر اپنے باپ کو دکھاتے ہیں, اور اس وقت ان کے والد کیا کہتے ہیں, قال بل سولت لکم انفسکم فصبر جمیل واللہ المستعان علی ما تصفون, ہے نا, تو کہ تمہارے نفس نے تمہیں جو ہے ایک غلط چیز کو خوشنما بنا کر پیش کر دیا, ہے نا. آپ یہ پڑھ چکی ہیں, اس کے معنی کیا ہیں کہ کسی چیز کو جو ٹھیک نہ ہو اس کو مزین کر کے پیش کرنا, اس کو خوبصورت کر کے پیش کرنا, اور جب غلط چیز جو ہے اس کو خوبصورت کر کے پیش کیا جائے تو نتیجہ کیا نکلتا ہے کہ وہ خوبصورت اچھی لگنے لگتی ہے اور انسان وہ غلطی وہ برائی جو ہے وہ کر بیٹھتا ہے. اور اسی طرح دوسرا آپ نے یہ لفظ جو ہے کہاں پڑھا ہے, مطلب یہ لفظ آپ پہلے بھی پڑھ چکی ہیں ہے نا, کہ انسان جو ہے وہ برائی میں مبتلا کیسے ہو جاتا ہے. تو کئی دفعہ آپ نے ویسے یہ لفظ جو ہے عربی زبان کا اگر آپ مطالعہ کریں تو کئی دفعہ آپ لفظ جو ہے آپ اس کا مطالعہ کریں گی. اور ویسے جہاں پہ وہ جو دو بھائیوں کا قصہ ہے وہاں پہ آپ دیکھیں فتوعت له نفسه قتل اخی, ملتا جلتا لفظ ہے نا, کہ بھائی کا قتل جو تھا وہ اس کے لیے اس کے نفس نے آسان بنا دیا, فتوعت اس کو دل پسند بنا دیا, فقتله فاصبح من الخاسرین, تو اس نے اس کو قتل کر دیا اور خسارہ پانے والوں میں جو ہے وہ شامل ہو گیا. وَكَذَلِكَ سَوَّلَتْ لِي نَفْسِي, اور میرے نفس نے مجھے کچھ ایسا ہی جو ہے وہ سمجھایا. تو جو قدیم مفسرین کی رائے ہے اس سے کیا پتا چلتا ہے کہ اس طرح اس نے جو ہے وہ سامری نے حضرت جبرائیل علیہ السلام کے جو ہے وہ نقش قدم سے ایک مٹھی پر مٹی لی, اور یہ اس مٹی کی کرامت تھی کہ بچڑے کے اندر جب اس کو ڈالا گیا تو بت میں بھی زندگی پیدا ہو گئی اور وہ جیتے جاگتے جو ہے وہ بچڑے کی سی آواز جو ہے وہ نکالنے لگا. تو کہتے ہیں کہ یہ ساری بات جو ہے بس ایسے ہی تھی جو اس نے اس وقت گھڑی. قال فذهب فانك لك في الحياه ان تقول لا مساس, موسیٰ علیہ السلام نے کہا اچھا تو جا, اب زندگی بھر تجھے یہی پکارنا ہے, فانك لك في الحياه, اس پوری زندگی تجھے کیا کہنا ہے, ان تقول لا مساس, کہ مجھے کوئی بھی چھوئے نہیں, ڈونٹ ٹچ می, کہ میرے کوئی بھی پاس نہ ہے. اب اس کا کیا مطلب ہے کہ کوئی میرے پاس نہ آئے, کوئی مجھے نہ چھوئے, تو یہ اس کا دراصل جو ہے معاشرتی طور پر اس کا مقاطعہ کر دیا گیا, اس کے جو ہوتے ہیں نا سوشل بائیکاٹ اس کا کر دیا گیا. اچھا ایک یہ ہوتا ہے کہ سوسائٹی کرے, سوسائٹی نے نہیں کیا, اس کو کہہ دیا گیا کہ وہ لوگوں کو کہتا پھرے لا مساس لا مساس. آپ سوچیں کہ کوئی بھی اس کے پاس آئے, کوئی اسے بات کرنا چاہے اور وہ لوگوں کو کہے کہ ڈونٹ ٹچ می, مجھے نہیں چھونا, مجھے نہیں چھونا, میرے پاس نہیں آنا. یہ کتنی بڑی سزا ہے نا کہ ساری زندگی جو ہے وہ اسی پر یہ ذمہ داری ڈال دی گئی کہ وہ دوسروں کو اپنی چھوت پن سے آگاہ کرے, دور سے ہی لوگوں کو بتاتا رہے کہ میں چھوت ہوں, مجھے ہاتھ نہ لگانا. آپ نے یہ کوڑی کا جو مرض ہوتا ہے اس میں کیا ہوتا ہے کہ ایک سکن کی بیماری ہوتی ہے جو پوری جب سکن پر آ جاتی ہے تو جو بھی اگر ٹچ بھی کرتا ہے پاس آتا ہے تو اس کو بھی وہ بیماری جو ہے وہ لگ جاتی ہے. تو اس کا مطلب کیا تھا کہ میں ناپاک ہوں, مجھے بیماری ہے, میں ناپاک ہوں, مجھے قریب نہ آنا, مجھے کوئی ہاتھ نہ لگائے اور نہ میں کسی کو ہاتھ لگا سکتا ہوں. یہ تو تھی اس کی دنیا میں دنیا کا عذاب, دنیا میں اس کی سزا. وَإِنَّ لَكَ مَوْعِدًا لَّن تُخْلَفَ, اور تیرے لیے باز پرس کا ایک وقت مقرر ہے, یعنی تیرے لیے ایک اور وعدہ بھی ہے جس کی خلاف ورزی میں ہرگز نہیں کی جائے گی. یعنی آخرت کے عذاب کی بھی خبر دے دی کہ ایک عذاب کا دن بھی تیرے لیے آنے والا ہے اور اس عذاب سے تو اپنے آپ کو کسی طرح بھی بچا نہ سکے گا. اور یہاں پر جو ہے نا فذهب, اس کے معنی کیا ہیں, دفع ہو جا, دور ہو جا, دفع ہو جا, یہ دھتکارنے کے لیے, جیسے کوئی کتا یا جانور نہیں کسی کو کہا جائے کہ دور 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 دور, تو یہ ہے فذهب جا. فَإِنَّكَ لَكَ فِي الْحَيَاةِ أَن تَقُولَ لَا مِسَاس, دنیا میں یہ ہے کہ تو کسی کے قریب نہ جائے, کوئی تیرے پاس نہ آئے. وَإِنَّ لَكَ مَوْعِدًا لَن تُخْلَفَ, اور آخرت میں بھی تیرا حساب کتاب ہوگا, تیرے لیے باز پرس کا ایک وقت مقرر ہے. منظور الہ الہک الذی ظلت علیہ عاکفا, اور دیکھ اپنے معبود کی طرف, اور دیکھ اپنے بچڑے کی طرف, الذی ظلت علیہ, جس پر تو جھکا ہوا تھا, چھایا ہوا تھا, جس پر تو جو ہے وہ ریجا ہوا تھا, عاکفا جمع ہوا. آپ کو پتا ہے نا ذلہ جو ہے اس کے معنی کیا ہوتے ہیں, سایہ, یعنی ہمیشہ رہنا کسی چیز کا. تو جس پر تو ریجا ہوا تھا, اب اپنے اس माबूद की तरफ भी देखा, और वो माबूद क्या था? बछड़ा था। कहा कि लनुहर्रिकन्नहु, हम जरूर बा जरूर उसको जला डालेंगे, सुम्मा लनन्सिफन्नहु, फिर उसको रेजा रेजा करके जो है वो बहा देंगे, फिर यम्मी समंदर में, नसफा उसका बहाना। तो यहाँ पे भी लनन्सिफन्नहु नसफा जो है ये ताकीद के लिए है, ये मफूल क्या है, ये ताकीदी मफूल है। तो अब सामरी के माबूद का हशर भी बताया जा रहा है। क्यों उन्होंने, मूसा अलैहिस्सलाम ने उस माबूद को जलाया, उस बुत को, उस बछड़े को क्यों जलाया, क्यों उसकी राख को समंदर के अंदर बखेर दिया? इसलिए कि शिर्क के साथ आसारे शिर्क का मिटाना जरूरी था, शिर्क के तमाम जरासीम बिल्कुल खत्म कर दिया जाए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तो फतह मक्का के मौके पर तमाम बुतों को तोड़ दिया था। कितने बुत थे खाना काबा में? 360, उनको तोड़ दिया था। उनके फतह मक्का थी और साथ ही क्या था कि बुत परस्ती का खात्मा कर दिया जाए। तो इसलिए जो है वो शिर्क को खत्म करना, शिर्क करने वालों को भी सजा देना, और जिसने शिर्क की इब्तदा की उसको सजा देना, और साथ ही शिर्क के आसार मिटाना, ताकि जो है वो रास्ते ही खत्म कर दिए जाए। आपको पता है ना कि एक दरख्त था हजरत उमर फारूक रजी अल्लाह के जमाने में, जिसके नीचे लोग, जिसके जिसको लोग आकर क्या करते थे, हाँ, उसमें वो दरख्त, उस दरख्त से लोग वहां पे कुछ जगह सी बन गई थी, लोग आकर उससे जैसे मांगने लगे थे और इबादत करने लगे थे। तो वो दरख्त क्या था, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब सफर में से गुजरे थे तो उस बात कहते हैं कि उस दरख्त के नीचे आपने लोगों से, सहाबा से बैत ली थी, यानी गोया के इस तरह लोग जो थे वो उस दरख्त से अकीदत करने लगे, और आते जाते बाज़ औक़ात लंबा सफर करके भी उसमें से होकर जाते थे। आपने देखा कि इससे भी शिर्क शुरू हो सकता है, आपने उस दरख्त को ही काट दिया, है ना, शिर्क के आसार को खत्म करना। तो ये अच्छा, अब यहाँ ये सवाल पैदा हो सकता है कि फिर सामरी को कत्ल क्यों नहीं कर दिया? पीछे आपने पढ़ा था ना कि गाय की पूजा करने वालों को कत्ल की सजा दी गई थी कि आपस में एक दूसरे को कत्ल करो, फद्दारा तुम, फिर वो एक दूसरे पर डालने लगे गाय की, वो सारा वाक्य आपने पढ़ा था ना। तो ये इसलिए कि ये सजा कत्ल से ज्यादा संगीन थी। कत्ल होता तो आनन फानन सजा खत्म हो जाती, दूसरों को इबरत ना होती। तो ये जो सजा थी ये लानत वाली सजा थी कि दुनिया में भी और आखरत में भी उसके साथ जो है वो चिपक जाए, और वो अपनी जबान से जिंदगी भर लोगों को ये मनादी करता रहे कि लोगों मैं ना पाक हूं, कोई मुझे हाथ ना लगाए। और अब आप देखें कि पैगंबर का लानत किया हुआ भी जहां कहीं जाएगा तो वो लानती है ना, दुनिया हो या फिर आखिरत। तो ये है वो बात कि सजा दी और कितनी सख्त सजा दी गई। और दूसरी तरफ जो है ये भी कहते हैं कि इसको जो है ना वाकई एक बीमारी सी लग गई थी। इसके बारे में क्या आता है कि इसको एक बीमारी सी लग गई थी, और जैसे कि कोई छूत की बीमारी होती है, तो इसलिए जो है वो अपनी उस बीमारी से लोगों को जो है वो मुतवज्जो करता था। तो बहरहाल इन्नमा इलाहुकुमुल्लाहुल्लज़ी ला इलाहा इल्लहु, तुम्हारा माबूद तो अल्लाह है जिसके सिवा कोई माबूद नहीं। अब आप देखिए कि मूसा अलैहिस्सलाम फिर पैगाम देते हैं लोगों, तुम्हारा खुदा तो बस एक ही खुदा है, एक ही अल्लाह है, ला इलाहा इल्लहु, उसके सिवा कोई माबूद नहीं। वसीअ कुल्ला शैइन इल्मा, हर चीज पर उसका इल्म जो है वो हावी है। तो इससे जो है वो क्या बात पता चलती है कि मूसा अलैहिस्सलाम ने जो है वो लोगों को ये बात बताई कि तुम्हारा माबूद तो अल्लाह है, तो तुम्हारा माबूद वो बछड़ा नहीं है, और अल्लाह का इल्म हर चीज पर वसी है, इसका क्या मतलब है? यानी अल्लाह ताला जो है उसके साथ किसी को शरीक नहीं किया जा सकता, और अगर कोई शरीक करता है तो अल्लाह सुनता भी है और जानता भी है, अल्लाह को खूब पता है। तो मूसा अलैहिस्सलाम कोहे तूर पर थे, कौम नीचे थी, और आप देखें खबर दे दी गई तेरी कौम जो है उसने बछड़े की पूजा जो है वो शुरू कर दी है। तो यहां पर जो है इससे ये बात भी पता चलती है कि अल्लाह रब्बुल इज्जत बिल्कुल ये बात पसंद नहीं करते कि अल्लाह के साथ किसी को जो है वो शरीक किया जाए। और उस जमाने में भी हालात कैसे थे कि मक्का में भी लोग जो थे वो शिर्क करते थे। तो मुसलमानों को भी, अहले मक्का को भी ये पैगाम दिया जा रहा है कि तुम्हारा अंजाम भी कहीं सामरी जैसा ना हो, तुम्हारा अंजाम भी कहीं बनी इसराइल जैसा ना हो, एक अल्लाह की पूजा करो, अल्लाह का इल्म हर चीज पर जो है वो हावी है। फिर इसके बाद आप देखिए, कज़ालिका नक़ुसु अलैका मिन अंबाइ मा कद सबक वक़द आतैनाका मिन लदुन्ना ज़िक्रा। इसी तरह हम सुनाते हैं तुझे खबरें, बड़ी बड़ी खबरें, मा कद सबक, पिछली गुजरी भी, जो पहले गुजर चुकी, गुजरे हुए हालात की जो खबरें हैं ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हम आपको सुनाते हैं। अब आप देखिए कि यहाँ पर मूसा अलैहिस्सलाम की कहानी को खत्म करके तकरीर का रुख फिर दोबारा पलटता है जो सूरत के शुरू में था, है ना। आगे बढ़ने से पहले अगर आप सूरत तोहा की बिल्कुल इब्तदाई आयतों को देखें, जब मूसा अलैहिस्सलाम का जो किस्सा शुरू हुआ था तो उसे पहली जो आयतें थी उसमें क्या चीज थी, अल्लाह ताला ने एक तरफ कहा कि तोहा हमने ये कुरान तुम पर इसलिए नहीं नाजिल किया कि तुम मुसीबत में पड़ जाओ, कुरान की फजीलत, अहमियत, मकसदियत, दूसरी तरफ तौहीद की दावत, तीसरी तरफ रिसालत, है ना, आगाज की यही आयतें थी ना। और आखिरी आयत नंबर 7 क्या थी, अल्लाहु ला इलाहा इल्ला हु लहुल अस्माउल हुस्ना। और उसके बाद फिर मूसा अलैहिस्सलाम का किस्सा शुरू होता है। आयत 9 से लेकर आयत नंबर जो है वो 98 पर जब खत्म होता है, बीच में चंद एक दूसरी आयतें भी हैं, उसके बाद जो है फिर अल्लाह ताला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को कहते हैं कि इसी तरह हम पिछले गुजरे हुए हालात की खबरें तुम्हें सुनाते हैं और हमने खास अपने हाथ से तुमको एक जिक्र अता किया है। वक़द आतैना का मिन लदुन्ना ज़िक्रा। तो यहाँ पे जिक्र से मुराद कुरान मजीद है। शुरू में भी सूरत के कहा ना कि तुम्हें जिक्र दिया ताकि तुम मुसीबत में न पड़ जाओ, इसलिए थोड़ी दिया कि तुम मुसीबत में पड़ जाओ। और ये पिछली जो खबरें सुनाई जाती हैं इसका मकसद क्या है, नसीहत, इबरत, पिछली कौमों के वाकयात। इसका मतलब ये है कि जैसे पिछली कौमों ने गलतियां की हैं, कहीं ऐसा ना हो कि अब उम्मत मुस्लिम अभी वो गलती जो है वो करने लगे। तो मकसद ये है कि अल्लाह ताला ने कुरान में जो है वो पिछली कौमों के वाकयात बताकर कहा कि अगर तुमने रवैया पिछली कौमों जैसा किया तो तुम्हारा अंजाम भी जो है वो पिछली कौमों जैसा होगा। और हमने क्या अता किया है, तुम्हें अपने पास से जिक्र यानी कुरान अता किया है। मन आरदा अनहु, जो कोई इससे जो है वो मुंह मोड़ेगा, फइन्नहु यहमिलु यौमल क़ियामति विज़्रा, तो क़यामत के दिन वो सख्त गुनाह का बोझ जो है वो उठाए हुए होगा। अब यहाँ पे धमकी दी जा रही है मुखालफीन को, कौन है जिसके अंदर ये जुर्रत है कि वो कुरान से मुंह मोड़े, और जो कुरान से मुंह मोड़ेगा तो गुनाहों की, पाप की गठड़ी उठाए हुए होगा। अब आप खुद ही बताइए कि वो शख्स जो उम्र भर कुरान को पढ़े ही ना, उसके पास ही ना आए, तर्जमा तफसीर को समझे ही ना, उसको अपनी जिंदगी में लागू ना करें, तो एक तो इसके ये मतलब है कि एराज करना, सिरे से इनकार, पैगंबर की दावत को कबूल ही ना किया, कुरान की दावत को कबूल ही ना किया, आयात का मजाक उड़ाया। दूसरी बात यह है कि कुरान को मानना तो सही लेकिन जिंदगी शुतरे बेमिहार की तरह गुजारी, अल्लाह की नाफरमानियों और गुनाहों में गुजारी, और कुरान के मुताबिक अमल ना किया, तो फिर क्या है कि उसके अमाल उसके लिए गुनाहों का बोझ है। अब यहां पे अमाल को ना बोझ कहा जा रहा है, अमाल को एक मादी वजूद अल्लाह ताला ने दे दिया। क्या कहा, फइन्नहु यहमिलु यौमल क़ियामति विज़्रा, क़यामत के दिन वो सख्त गुनाह का बोझ जो है वो उठाए हुए होंगे। और आपको ये बात तो पता ही है ना कि जब क़यामत होगी, जब इंसान मरेगा कब्र में, हशर के मैदान में, और जो है वो पुल सिरात पर इंसान के अमाल जो हैं वो एक मादी वजूद इख्तियार कर लेंगे। आपको पता है ना قبر میں بھی نمازیں، روزہ اور حج، زکوٰۃ، جتنی بھی عبادتیں ہیں، جو بھی نیک اعمال ہیں، وہ انسان کے دائیں بائیں آگے پیچھے آ کر انسان کی حفاظت کرتے ہیں. پھر آپ کو یہ بھی پتا ہے کہ پل صراط پر قربانی سواری بن جاتی ہے. پھر آپ کو یہ بھی پتا ہے کہ پل صراط سے جب انسان گزرنا چاہے گا تو قطع رحمی بھی انسانی شکل اختیار کر لے گی، امانت میں خیانت بھی جو ہے وہ ایک وجود کی شکل اختیار کر کے انسان جانا چاہے گا گزرنے میں دے گی. پھر آپ نے وہ بھی پڑھا تھا کہ جو زکوٰۃ ادا نہیں کرتے تو ایک سانپ بن جاتا ہے اور وہ سانپ دستا ہے انسان کو، زبیبتان، اس کے سر پر جو ہے وہ کالے کالے نشان ہیں اور کالے نشان اس کے زہریلے پن کی علامت ہیں. اور وہ سانپ کیا کہتا ہے، انا کنزوکا انا مالک، انا مالک انا کنزوک، میں تیرا وہ مال ہوں، میں تیرا وہ خزانہ جو تونے بچا بچا کے چھپا چھپا کے رکھا اور ادا نہیں کیا. تو یہاں پہ کیا ہے کہ برے اعمال جو ہیں وہ اس کے لیے ایک وزرا یعنی بوجھ بن جائیں گے، ایک ڈھیر بن جائیں گے، ایک جو ہے وہ بہت وزن ہو جائے گا ان کا. تو آپ سوچ لیں کہ وہ وزن ہوگا، خالدین فی، اور اسی عذاب میں وہ ہمیشہ گرفتار رہیں گے. آپ سوچیں کہ وزن اٹھایا ہوا، اور ایک بزرگ نے ایک دفعہ کہا کہ اگر آپ ایک نافرمانی کریں تو ایک پتھر جو ہے نا رکھ دیں کسی جگہ پہ اپنے گھر کے صحن پہ، پھر دوسرا گناہ کریں دوسرا پتھر، تیسرا گناہ کریں تیسرا پتھر. انہوں نے کہا آپ دیکھیں گے کچھ ہی عرصے میں آپ کے گھر کے صحن میں ایک پہاڑ کھڑا ہو جائے گا. اور آپ بتائیں آپ پہاڑ اپنے کندھوں پہ اٹھا سکتے ہیں کیا؟ میں اپنی کمر پر پہاڑ کا وزن اٹھا سکتی ہوں؟ ہے نا. تو اپنا حساب کتاب اور اپنا محاسبہ، اور یہ وہ آیتیں ہیں جو کہ بڑی سخت ہیں کہ گناہوں کا بوجھ انسان قیامت کے دن اٹھائے گا. اور ہم سے تو اپنی پسند کی چیزیں بھی نہیں اٹھائی جاتی نا، زیور سے انسان بوجھل ہو جاتا ہے کہ مشکل ہے اس کو پہننا، رات کو پہنتے ہیں تو نیند نہیں آتی، سائڈ نہیں پلٹی جاتی، یہ چبھتا ہے، سفر کرتے ہیں تو سوچتے ہیں ہلکا ہونا چاہیے، بڑی مشکل ہو جاتی ہے. زندگی بھر کے گناہوں کا بوجھ، اور پتہ نہیں وہ پہاڑوں سے بھی کہیں بڑھ کر نہ ہو، تو کیا بنے گی؟ تو کیسی گزرے گی؟ تو کیا کریں گے ہم؟ فَإِنَّهُ يَحْمِلُ يَوْمَ الْقِيَامَةِ وِزْرًا. اور یہ بوجھ کیوں بنے گا کہ قرآن کو پڑھا ہی نہیں، اس کو کھولا ہی نہیں، اس کو سمجھا ہی نہیں، تو زندگی پھر قرآن کے نور کے اندر کیسے گزرتی؟ خَالِدِينَ فِيهِ، اس میں ہمیشہ رہیں گے. وَسَأَلَهُمْ يَوْمَ الْقِيَامَةِ حِمْلًا، اور قیامت کے دن ان کے لیے یہ جو بوجھ ہے نا یہ بڑا برا ہے. یہ حملہ کے معنی یہاں پہ کیا ہیں؟ بوجھ کے ہیں. قیامت کے دن گناہوں کا جو یہ بوجھ ہے، یہ گناہوں کی گٹھڑیاں ہیں لوگوں، یہ بڑی بری ہیں. اور جس کو اللہ برا کہہ دے، یعنی بوجھ ہی نہیں نہایت برا بوجھ. وَسَأَلَهُمْ يَوْمَ الْقِيَامَةِ حِمْلًا، اور قیامت کے دن یہ بوجھ بڑا ہی سخت ہے، بڑا ہی برا ہے. تو آپ سوچیں کہ اس سے پھر کیا بات پتا چلتی ہے کہ عقل مند وہ ہے جو کہ اپنی زندگی میں جو ہے نا وہ نیکیاں کرے، قرآن کو پڑھے اور قرآن کو سمجھے. اور ہمیں قرآن میں جو ہے وہ سورت، ایک اور سورت سے بھی کیا بات پتا چلتی ہے کہ خود پیغمبر کہیں گے، یا رب ان قوم اتخذوا هذا القرآن مہجورا، کہ اے میرے رب میری قوم نے اس قرآن کو چھوڑ دیا تھا. خود پیارے رسول گواہی دیں گے، قرآن کو زبان دے دی جائے گی. آپ کو پتہ ہے ایک حدیث سے پتہ چلتا ہے کہ قرآن جو ہے نا اس کو زبان دے دی جائے گی، اور قرآن بولے گا ہر شخص کے حق میں یا اس کے خلاف کہ اس نے یہ مجھے پڑھتا ہی نہیں تھا. افسانے صبح اٹھتے ہیں تو اخبار کو ایک گھنٹہ پڑھتے رہتے ہیں، فلائر پڑھتے رہتے ہیں، ہے نا، اور کتابیں، کہانیاں، قصے، ناول، افسانے، سب چیزوں کے لیے وقت ملتا ہے، قرآن پڑھنے کے لیے نہیں ملتا، اس کو سمجھنے کے لیے نہیں ملتا، اس پر عمل کرنے کے لیے انتظار کرتے ہیں. تو قرآن اور آیتوں سے پھر بعض اوقات تلاوت تو کرتے رہتے ہیں، تلاوت کا بھی اجر ہے، لیکن عمل نہیں کرتے. اب آپ سوچیں کہ آپ اپنے بیٹی سے یہ کہیں کہ بیٹی پانی کا ذرا گلاس لا دو، اور وہ کہے کہ پانی کا گلاس لا دو. اللہ تعالیٰ کہتے ہیں کہ جو ہے وہ اقیم الصلاح نماز قائم کرو، اور ہم بھی گزر جائیں گے کہہ کر اقیم الصلاح نماز قائم کرو، تو فرشتے آئیں گے نماز پڑھنے کے لیے. اللہ تعالیٰ کہیں وبالوالدین احسانا، کہ والدین سے اس نے سلوک کرو، اور ہم بھی یہ کہہ کے گزر جائیں وبالوالدین احسانا، تو فرشتے اتریں گے جو عمل کریں گے نائتوں پر، ہے نا. تو یہ کیا ہے کہ یہ بوجھ بن جائے گا، اور بڑا ہی برا بوجھ. یوم ينفخ في الصور ونحشر المجرمين يومئذ زرقا، اس دن سور میں پھونک ماری جائے گی اور ہم مجرموں کو اس حال میں گھیر لائیں گے. ونحشر المجرمين، حشر حاشین را، اس کے اندر دو معنی پائے جاتے ہیں، پہلا کیا اکٹھا کرنا ہے نا، اور دوسرا کیا ہانکنا. پہلے اکٹھا کر لیا جائے کسی کو اور پھر اس کو ہانکا جائے، اور مجرم جو ہیں وہ جہنم کی طرف، سزا کی طرف نہیں جانا چاہیں گے. پھر کیا ہوگا، وَنَحْشُرُ الْمُجْرِمِينَ يَوْمَئِذٍ زُرْقًا، اور اس دن مجرموں کو ہانکا جائے گا، اور حال ان کا کیا ہوگا، آنکھیں دہشت کے مارے زرقہ ہو چکی ہوں گی. زرقہ ازرق کی جمع ہے، اور اس کے معنی کیا ہے کہ یہ جو آنکھ کا کالا پن ہے نا، جو جس سے انسان دیکھتا ہے، دہشت کے مارے آنکھ جو ہے وہ اس کا خون خشک ہو جائے گا، کیونکہ جسم میں خون کا قطرہ نہیں رہے گا، تو ایسا محسوس ہوگا گویا کہ دیدے پتھرا گئے ہیں، گویا کہ آنکھیں بے نور ہو گئی ہیں، گویا کہ آنکھوں کا جو یہ اندر حدقہ چشم کا رنگ ہے نا، یہ کالا پن جو ہے نا یہ نیلا بن جائے گا، اس کی رنگت جو ہے وہ بالکل ہی تبدیل ہو جائے گی. اس چیز کی طرف یہاں پر جو ہے وہ اشارہ کیا جا رہا ہے کہ اس دن جو ہے وہ لوگوں کا حال یہ ہوگا کہ بالکل ہی جو ہے وہ ان کی آنکھوں کی رنگت ہی جو ہے وہ بالکل بدل چکی ہوگی، خوف اور دہشت کے مارے. جیسے ہوتا ہے نا کہ کبھی آنکھیں نیلی پڑ جاتی ہیں اور ان کے سرخ دورے بھی غائب ہو جاتے ہیں، تو قیامت کی تصویر کو پیش کر کے اللہ تعالیٰ کہتے ہیں کہ لوگوں اس دن کو یاد تو کرو کہ اپنے گناہوں کا بوجھ تم نے اٹھایا ہوگا، وہ بڑا ہولناک دن ہوگا. اور وہ اس کی ہولناکی کی ایک تصویر کیا پیش کی، یوم ينفخ في الصور، کہ اس دن ایک ہولناک آواز ایک ہلچل برپا کر دے گی، کسی کو نہیں پتا چلے گا یہ آواز کہاں سے آ رہی ہے. جب سور میں پھونک مارا جائے گا، اور وہ پھونک کیوں مارا جائے گا، تاکہ لوگوں کو اکٹھا کیا جائے. اور سور جو ہے کسے کہتے ہیں، یہ کرنا یا نرسنگا اور بوک، یہ چیزیں دور نبوی میں رائج تھیں. ضروری نہیں کہ سور کی یہی شکل و صورت ہو، بلکہ قرآن ایسے لفظ استعمال کرتا ہے کہ جس سے چیز کا تصور آ سکے. جیسے بگل نہیں ہوتا فوج میں، جب بگل استعمال کیا جاتا ہے لشکر کو اکٹھا کرنے کے لیے، دشمن نے حملہ کر دیا، خطرہ ہے، تو سائرن کی جو آواز آتی ہے تو سائرن سے ملتی جلتی آواز. اور آپ دیکھیں کہ سائرن کی جو ملتی جلتی آواز ہوتی ہے وہ کتنی خوفناک سی ہوتی ہے. بعض اوقات یہ ایمبولینس اور یہ جو فائر الارم جب بجتا ہے تو کیسا سخت سا خوفناک سی جو ہے وہ آواز ہوتی ہے نا، اور ایسی آواز جو ہے اس وقت جو ہے وہ پیدا ہوگی. اور اس سلسلے میں رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث سے ہم کیا بات پتہ چلتی ہے کہ فرشتے جو ہیں وہ، یعنی سور جو ہے اس کے کان لگائے ہوئے، اس کو منہ لگائے ہوئے کھڑے ہیں کہ اس میں جب کب اللہ حکم دیں، اور وہ اس میں جو ہے وہ کیا کریں، جو ہے پھونک مار دیں. اور ایک حدیث سے تو یہ بھی پتہ چلتا ہے کہ انہوں نے اس کا لقمہ بنایا ہوا، جیسے لقمہ منہ میں نہیں توڑ کر رکھا ہوتا کہ فوراً نکل لیا جائے، کہ جو ہی اللہ حکم دیں فوراً جو ہے وہ سور میں پھونک مار دیں، تو اس دن جو ہے وہ سور میں پھونک ماری جائے گی. اور جب پہلی پھونک ماری جائے گی تو کیا ہوگا، پہاڑ صاف ہو جائیں گے، سمندر بھر دیے جائیں گے، زمین کے جو نشیب و فراز ہیں وہ سارے ختم کر دیے جائیں گے، اور وہ بالکل ایک وسیع ہموار میدان بن جائے گی. یوم تبدل الارض غیر الارض، بالکل چینج ہو جائے گا. پھر جب دوسرا سور پھونکا جائے گا تو یہ کون ہوگا، یہ فرشتہ اسرافیل ہوگا. تو دنیا میں تو لوگ ہم نے پیغمبر کی بات اگر نہیں سنی، لوگوں نے اللہ کے پیغمبر کی بات نہیں سنی، مگر اس دن سور کی آواز کو سننے سے لوگ انکار نہیں کر سکیں گے. فرشتہ جب سور میں پھونک مارے گا تو اس آواز کی طرف لوگ بھاگتے چلے جائیں گے، ठीक उस तरफ भागेंगे और वो फरिश्ता कहेगा चलो मैदान हशर की तरफ, तो सब उस तरफ दौड़ पड़ेंगे। और जो है वो उस वक्त कोई भी जो है ना कहना या नाफरमानी करने की जुर्रत नहीं रखेगा। और उस वक्त लोगों का हाल क्या होगा, हमातन गोश सारे काम छोड़कर उस आवाज की तरफ मुतवज्जो होंगे, दीदे पथराए हुए, चेहरे बदले हुए, रंगत बदली हुई, जैसे कि मुजरिम होता है। यतखाफतूना बैनहुम, आपस में चुपके चुपके कुछ कहेंगे। यतखाफतूना, ये जो फेल इस्तेमाल हुआ है इसमें जरूरी है कुछ लोग आपस में बात करें ना, तो चुपके चुपके आपस में, बैनहुम आपस में एक दूसरे को कहेंगे, इल्ला बिस्तुम इल्ला अशरा, कि नहीं तुम ठहरे मगर मुश्किल से कोई 10 दिन, कि दुनिया में मुश्किल ही से तुमने कोई 10 दिन जो है वो गुजारे होंगे। अब आप देख लें कि जिंदगी जो दूर तक फैला हुआ एक मैदान नजर आती है, सिमट जाए तो लम्हा बन जाती है। हमें लगता है ना, हमें लगता है कल की बात है, अरे अब इतने साल हो गए, अरे हम बूढ़े हो गए, अगर चेहरों पर झुर्रियां पड़ गई। और इसी तरह जो है कुरान मजीद में सूरत मोमिनून आयत नंबर 112-113 में अल्लाह ताला फरमाते हैं, क़ालकम लबिस्तुम फिल अर्दी अदद सनीन, अल्लाह पूछेगा तुम जमीन में कितने साल रहे, वो जवाब देंगे, क़ालू लबिस्ना यौमन अव बादा यौमिन फसअलिल आदीन, तो क्या जवाब देंगे, एक दिन या दिन का भी कुछ हिस्सा ठहरे हैं, आप गिनती करने वालों से पूछ लीजिए। इसी तरह जो है यानी सूरत रूम में अल्लाह ताला फरमाते हैं आयत 55-56 में, वह यौम तकूमुस्सातु, कि जिस दिन कयामत कायम हो जाएगी, युक्सिमुल मुजरिमूना, मुजरिम कस्में खाएंगे, मा लबिसु गैरा सातिन, के हम तो जो है वो एक घड़ी भर से भी ज्यादा नहीं ठहरे। बास कहते हैं कि वो कहेंगे मौत की हालत में एक घड़ी भर से भी ज्यादा नहीं ठहरे। कज़ालिका कानू युफकून, इसी तरह वो दुनिया में भी धोखे खाते रहते थे। वकाल लजीना उतुल इल्म वल ईमाना, और जिन लोगों को इल्म और ईमान दिया गया था वो कहेंगे, लकद लबिस्तुम फी किताबिल्लाही इला यौमिल बासी फहाजा यौमुल बासी वलकिन्नकुम कुंतुम ला तालमून, वो कहेंगे किताब अल्लाह की रूह से तुम तो यौमुल बास तक पड़े रहो कब्र के अंदर, और ये वही यौमुल बास है मगर तुम जानते न थे। तो इससे क्या पता चलता है कि दुनिया की जिंदगी, कब्र की जिंदगी लोगों को चंद लम्हे लगेगी, एक दिन या दिन का भी कुछ हिस्सा। और सूरत नाजियात के आखिर में क्या है कि उनको ऐसा महसूस होगा गोया कि एक दिन या दिन का भी कुछ हिस्सा ठहरे हैं। लम यलबसू इल्ला अशियतन औ दुहाहा, तो यहाँ पे भी क्या है, यतखाफतून बैनहुम, जैसे पेपर देते हो और टाइम खत्म हो जाता है, लिखा ही कुछ नहीं होता, आता ही कुछ नहीं, लिखा ही कुछ नहीं, सोचते रहे और कहते हैं कि नहीं अभी 2-3 घंटे तो नहीं गुजरे, नहीं 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 अभी नहीं गुजरे, लेकिन एग्जामिनर क्या करता है, पेपर छीन लेता है ना। यतखाफतून बैनहुम इल्ला बिस्तुम इल्ला अशरा, वहां पे क्या, यहाँ पे क्या कह रहे हैं कि वो चुपके चुपके कहेंगे दुनिया में मुश्किल से तुमने कोई 10 दिन गुजारे होंगे। नानु आलमु बिमा यकूलूना, अल्लाह ताला कहते हैं हमें खूब मालूम है ये क्या बातें कर रहे होंगे, हमें खूब पता है उस वक्त ये क्या बातें कर रहे होंगे, हम ये भी जानते हैं। इज यकूलू, के उस वक्त जब कहने वाला कहेगा, अमसलहुम तरीकतन, अमसलहुम तरीकतन, इसका मतलब क्या है कि उन लोगों में जो है वो जो बेहतर राय रखने वाला है, अमसलहुम जो उनमें सबसे बेहतर अंदाजा रखने वाला, यहाँ पे अमसलहुम तरीकतन का मतलब क्या है, जो ज्यादा से ज्यादा मोहतात अंदाजा रखने वाला, जिसकी राय बेस्ट राय होगी, जो सबसे ज्यादा बेहतरीन राय रखने वाला होगा, तो उस वक्त वो क्या कहेगा, इल्ला बिस्तुम इल्ला यौमा, कि नहीं तुम्हारी दुनिया की जिंदगी तो बस एक दिन की जिंदगी थी, एक दिन की जिंदगी। तो इंसान की हालत क्या होती है कि खुशी के लम्हात थोड़े लगते हैं और करीब भी है ना, और जो गम के होते हैं ना वो लगता है कि बहुत तवील हो गए हैं ना, तो उस वक्त इंसान जो है वो पूरी जिंदगी को रद्द कर देगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा सहाबा से कहा कि अगर तुम में से कोई जो है वो समंदर के अंदर अपनी एक उंगली को जो है वो डुबोए और देखे कि जो उसके उंगली पर लगा है वो तो दुनिया है और जो बहता हुआ है बाकी समंदर वो आखरत है। यानी दुनिया और आखरत की ये मिसाल है। दुनिया बहुत कलील है, बहुत महदूद है, बहुत थोड़ी सी है। तो आप देख लीजिए कि इस दुनिया के लिए मैं और आप कितनी मेहनत करते हैं, कितनी मशक्कत करते हैं। मेरी और आपकी जिंदगी का मकसद कहीं सिर्फ खाना पीना तो नहीं है, मेरी और आपकी जिंदगी का मकसद कहीं सोते रहना ही तो नहीं है, लड़ना झगड़ना, दुनिया का स्टेटस, तेरे घर से ऊंचे मेरे घर, तेरे घर से खूबसूरत मेरा घर हो, तेरे घर की दीवार से ऊंची मेरी दीवार हो, तेरे कपड़ों से अच्छे मेरे कपड़े हो, तेरे जेवर से अच्छा मेरा जेवर हो, है ना, तेरी गाड़ी से अच्छी मेरी गाड़ी हो, दिन जिंदगी के मांग के लाए थे चार दिन, दो आरजू में कट गए दो इंतजार में। दिन और हमारी जिंदगी जो इतनी थोड़ी सी है तो हमें क्या करना चाहिए कि इस जिंदगी में आखिरत की तैयारी करनी चाहिए और समझना चाहिए इस आरजी जिंदगी को। दयारे यार का सारा सफर अनोखा था, दयारे यार का सारा सफर अनोखा था, कदम कदम पे नया दे के इम्तहान गुजरे, ए दिल संभल के किसी को हिसाब देना है, ए दिल संभल के किसी को हिसाब देना है कि जिंदगानी के लम्हे कहाँ कहाँ गुजरे। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।